यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सकियो, प्रतिनिधि सभामा भने निरन्तरको अवरोधले छलफल शुरू हुन सकेन। बाजुराको बुढ़ी गंगा नगरपालिकाको बामका बजारमा भएको आगलागी नियन्त्रणमा, आगलागीबाट 14 वटा घर जलेर नष्ट। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक छिटो टुंग्याउन, राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्री रमेश लेखकको आग्रह। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना रोक्ने प्रयासमा अदालतको अस्थायी रोक।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बाजुराको बुढ़ी गंगा नगरपालिका 6 स्थित बामका बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ। बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर भएको आगलागीमा परि 14 वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको र 17 घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो। आगलागीबाट ठूलो क्षति भए पनि क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरी प्रमुख हवारीले बताउनुभयो। सुरक्षाकर्मी र स्थानीयहरूको प्रयासमा अहिले साँझ आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आग लागेका कारण जिल्लाभर इन्टरनेट र विद्युत सेवा अवरूद्ध भएको छ। प्रतिनिधि सभाको आजको बैठक सूचना ट्रान्स गरी आइतबार दिउँसो 1 बजेका लागि सारिएको छ। आज दिउँसो 1 बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले आइतबार दिउँसो 1 बजे बस्ने गरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। भिजिट भिजा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलहरू आआफ्नै अडानमा रहेका कारण संसदको जारी अवरोध खुल्न सकेको छैन। सभाको हिजो बसेको बैठकमा पनि दलहरूबीच सहमति नहुँदा कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन। प्रतिपक्षी दलहरूले भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिजामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान राख्दै आएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलको आजको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधि सभा बैठकको अवरोध खोल्ने निर्णय गरेको बताउनु भएको छ। संसद भवन बाहिर संचारकर्मीहरूसँग आज कुरा गर्नुहुँदै उहाँले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो।
भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले पुन्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षले भयो एउटा। अर्को प्रतिपक्षको तर्फबाट अब नेपाली कंग्रेस सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ यो सबै विषयमा भन्ने पनि भयो। अहिलेका राजनीतिक घटनाक्रमको विषयमा
संसदीय छानबिन समिति या पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो। उहाँले ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयकै बारेमा अख्तियारले फरक फरक निर्णय गर्दा अचम्म लागेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम सकिएको छ। आजको बैठकमा सांसदहरूले आगामी वर्षको बजेटले मुलुकको आर्थिक स्थायित्वमा जोड़ दिएको रणनीतिक महत्वका पूर्वाधार निर्माणका आयोजनाहरूले प्राथमिकता पाएको र निजी क्षेत्रका लगानीकर्तालाई उत्साहित बनाएको बताउनुभयो। बैठकमा सांसदहरूले बजेटमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रवर्धन तथा युवा उद्यमशीलता र स्वरोजगारका कार्यक्रमहरूले प्राथमिकता पाउनु सकारात्मक रहेको उल्लेख गर्नुहुँदै कार्यान्वयन पक्षमा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि आजको बैठकको शुरूमा सांसदहरूले बजारमा बिक्री वितरण भइरहेका तरकारी तथा फलफूलमा विषादीको परीक्षण गरी स्वच्छ र सुरक्षित फलफूल प्रयोग गर्न पाउने, नागरिकको हक रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले मानसिक समस्याका बिरामीको संख्या बढ़दै गएको हुनाले मानसिक अस्पतालहरूको स्थापना र संचालनमा जोड़ दिन र देशभर डेंगी संक्रमणको प्रकोप बढ़दै गएको हुनाले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तालिमका क्रममा कोशीमा हराइरहेका सशस्त्र प्रहरीका गोताखोरहरूको खोजी कार्यलाई तीव्रता दिन तथा रोपाईको सिजन शुरू हुनु अगाडि नै किसानलाई पर्याप्त रासायनिक मल र बीउ उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 26 गते सोमबार दिनको सभा 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकतालाई सुदृढ़ बनाउनेतर्फ पाठ्यक्रम र पठन पाठन केन्द्रित हुन जरूरी रहेको बताउनु भएको छ। नेपाल आदर्श माध्यमिक विद्यालयको 75 जन्म जयन्ती हीरक महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेशमै श्रम गर्ने, संस्कृतिको सम्मान सहित सिपवान र शीलवान नागरिक तयार गरी नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालय तहदेखि नै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड़ दिनु आजको आवश्यकता रहेको पनि बताउनुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले विद्यालयका पूर्व विद्यार्थी एवं विद्यालयमा योगदान पुर्याउनेलाई सम्मान गर्नुभएको थियो। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकलाई छिटो टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ। समितिको आज बसेको बैठकमा नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 संशोधन प्रस्तावकर्ता सांसदहरूसँगको छलफलपछि मन्त्री लेखकले विधेयकको संवेदनशीलतालाई ध्यान दिई छिटो टुंगिने गरी छलफल अगाडि बढ़ाउन आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले नेपाली आमाबाट जन्मिएर नेपालमा नै बसोबास गरेका र बाबुको ठेगाना खुल्न नसकेकाहरूलाई पनि जिल्ला प्रशासनबाट नै नागरिकता प्रदान गर्ने गरी नियमावली निर्माणको काम भइरहेको जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले गैरावासीय नेपाली नागरिकताको सम्बोधन छिट्टै गर्न कानूनको मस्यौदा निर्माणको काम भइरहेकोले गैरावासीय नेपाली सम्बन्धी सम्पूर्ण समस्या र विषय त्यस विधेयकले सम्बोधन गर्ने बताउनुभयो। उहाँले देशभरका जिल्ला प्रशासनबाट नागरिकता र राहदानी लिने प्रक्रियालाई सहज बनाउन जिल्ला प्रशासनमा टोकन प्रणालीबाट सेवा प्रवाह शुरू गरिसकेको बताउनुभयो। इस्लाम धर्मावलम्बीले मनाउने महान पर्व बकर ईद अर्थात ईद उल अजहा भोलि मनाउने भएका छन्। बकर ईद पर्व रमजान अर्थात ईद उल फित्र पछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानहरूले जनावरलाई कुर्बानी अर्थात बलि दिने गर्दछन्। भोलि पर्व मनाउनका लागि मुसलमानहरू सबै किसिमका तयारीमा जुटेका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अख्तियारले पूर्व प्रधानमन्त्री सहित 93 जनामाथि दायर गरेको मुद्दा आयोगको क्षेत्राधिकारको विषय भएकाले यस विषयमा सरकारलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री गुरूङले अख्तियार दुरूपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यसको छानबिन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोड्न नमिल्ने बताउनुभयो।
जति आयोगहरू बनेछ नि ती आयोगहरू चाहिँ स्वायत्त छन्, स्वतन्त्र छन् आफ्नो कामको लागि। यस्तो कुराहरू सरकारले गर्दाखेरि सरकार चाहिँ अधिनायकवादी बन्छ भनेर नै आयोगहरूको व्यवस्था गरेको हो। अनि आयोगहरू आफ्नो स्वायत्त छन्, उनीहरूले चाहिँ यो मन्त्री कसले निर्णय गरेर उनीहरूले काम गर्ने होइन नि त। अख्तियार चाहिँ दुरुपयोग गरेर अनियमितता भएको छ या कहीँ चाहिँ तपाईँको भ्रष्टाचार भएको छ या कहीँ तलमाथि भएको छ भने त्यसको छानबिनको लागि बनेको चाहिँ आयोग हो त्यो। त्यो आयोगले गर्ने कुरामा चाहिँ सरकारले चाहिँ गरौ यसरी चाहिँ तपाईँको पूर्वाग्रह राख्यो प्रतिशोध साँध्यो भन्न चाहिँ मिल्दैन। सरकारले त्यो आयोगको चाहिँ काम हस्तक्षेप गर्ने कुरो पनि आउँदैन।
मन्त्री गुरूङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरूद्ध भएकाले टेबल हुन नसकेको बताउँदै उहाँले चालू बजेट अधिवेशनबाटै दुवै विधेयक पास हुने बताउनुभयो। यसैबीच संचार मन्त्री गुरूङले धरान उपमहानगरपालिका 8 स्थित औद्योगिक क्षेत्र छेउमा रहेको रेडियो नेपालको भवनको अनुगमन गर्नुभएको छ। सो अवसरमा उहाँले त्यसको संरक्षण गर्न र धरानबाट सबै नसार्न आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले धरानमा 2046 सालदेखि सञ्चालनमा रहेको रेडियो नेपालको भवनमा अब एफएम चलाउनको लागि अध्ययन भइरहेको बताउनुभयो। अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालको पनि उपस्थिति थियो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र को एउटा महत्वपूर्ण आयाम स्थानीय तह भएको बताउनु भएको छ। विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुई दिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले संविधानले संघीय शासन प्रणाली मार्फत स्थानीय सरकारलाई अधिकार सम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताउनुभयो। सम्मेलनमा 291 स्थानीय तहका उपप्रमुखहरूको सहभागिता रहेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले जनकपुर धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। जनकपुर धाम 8 स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको आज जनकपुरमा उद्घाटन गर्नुहुँदै उहाँले जनकपुर धामले नेपाल भारत बीचको सम्बन्ध बढ़ाउन पनि त्यसले भूमिका खेलेको उल्लेख गर्नुभयो। त्यस अवसरमा मध्य प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुर सभ्यता तथा संस्कृति परापूर्वकालदेखि जोड़िएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटनसँग जोड़नुपर्ने आवश्यकता औल्याउनुभयो। मध्य प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको 7,50,00,000 निर्माण भएको उक्त भवन 5 कठामा फैलिएको एउटा सभाहल सहित भवनमा 30 कोठा छन्। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन्। काठमाडौँको महानगरपालिकाको ओडा नम्बर 22 अध्यक्ष सिनिकाजी महर्जन सहित स्थानीयवासीको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटमा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहराबाट प्राकृतिक रूपले नै पानी आउने र निकास हुने तथा भूकम्पमा भत्केर बाँकी रहेको धरहराको भागलाई संरक्षण गरेर राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकोमा त्यसको पालना नभएको प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौँ महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रो पावर कम्पनीसँग जोड़िएर केही निर्माता कम्पनीले नक्कली कागजात पेश गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रष्ट नभई सम्झौता अघि नबढ़ाउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले बेरुजु फर्सेउटका सम्बन्धमा 3 तहकै जनप्रतिनिधिको सहभागितामा असार 9 र 10 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गर्ने निर्णय गरेको छ। यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्व तयारी प्रति कार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थापनमा लाग्न निर्देश गरेको छ। अमेरिकन फौजी किराले मकै खेती नष्ट गरिदिँदा धनकुटाका किसान चिन्तित भएका छन्। मकै बाली सहित हरियो बालीमा फौजी किराले असर पुर्याएपछि किसान समस्यामा परेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अमेरिकी फौजी किरा 6 वर्ष अघि अमेरिका अफ्रिका भारत हुँदै नेपाल आइपुगेको हो। नेपालको तराई र पहाड़ क्षेत्रको मौसम फौजी किराका लागि निकै उपयुक्त रहेको छ। फौजी किराले हरेक वर्ष मकै बालीमा असर गर्दै आएको छ। किराको आक्रमणका कारण कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको किसान नारद कटुवालले बताउनुभयो।
छ्यान्द्रो बनाएको छ, भित्र गुबामा बसेर खान्छ, त्यसलाई केही देखिँदैन पनि। औषधि विषादी गर्यो भने पनि त्यो विषादीले पनि नियन्त्रण भएको छैन, त्यसले गर्दाखेरि फौजी किराले अत्यन्त कृषकहरूलाई समस्या परिरहेको छ।
सूर्योदयपछि सूर्यअस्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्छ। फौजी किरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ। यो किराको आक्रमण निकै तीव्र रूपमा फैलिएको छ, जसले गर्दा मकैका कलिला बोट सुक्न थालेको किसान पुष्प कार्कीले बताउनुभयो।
त्यो फौजी किराले निकै मकैलाई नष्ट गरेको, निकै मजाले खाएको छ, बाख्राको पाठाहरूले खाए जतिकै खाएको छ।
फौजी किराको संक्रमण कम वर्षा भएको समयमा बढी हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। यो पटक भने वर्षा भइरहेकोले कम संक्रमण भएको छ। फौजी किराको जोखिम देखा परेको ठाउँमा किसानहरूलाई ज्ञान केन्द्रले स्थानीय तह मार्फत विषादी वितरण गर्ने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र राणाको भनाइ छ।
यो वर्षै पछि आइराखेको छ यो समस्या, र हाम्रो कृषि ज्ञान केन्द्रमा चाहिँ एउटा आकस्मिक सेवा सम्बन्धी एउटा शीर्षक हुन्छ, त्यसमा चाहिँ हामीले किसानहरूलाई जुन जुन स्थानीय तहमा चाहिँ त्यस्तो खालको प्रकोप देखियो त्यसका लागि चाहिँ हामीले विषादी किनेर स्थानीय तहमा हामीले वितरण गरेका छौँ।
धनकुटामा 13,470 हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ, तर पछिल्लो समय जंगली जनावर, विभिन्न रोग किरा, बसाई सराईका कारण मकै खेती गर्ने क्रम निरन्तर घट्दो रहेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
सप्तकोशी नदीमा विपद उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरी मध्ये एकजनाको शव भेटिएको छ। अभ्यासका क्रममा हिजो बेपत्ता भएका मध्ये सशस्त्र प्रहरी बलका जवान हरदेव राजवंशीको आज हनुमान नगर स्थित कंकालिनी नगरपालिकाको योगिनी क्षेत्रमा शव भेटिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। अर्का बेपत्ता सूरज साउदको अवस्था भने अझै अज्ञात छ। साउदको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोर टोली परिचालन गरिएको सप्तरी प्रहरी प्रमुख एसपी खतिवडाले बताउनुभयो। जाजरकोटको नलगाड नगरपालिका 8 भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना मध्ये दुईको शव फेला परेको छ। भेरी नदीको मनमैमा पौडी खेल्ने क्रममा बेपत्ता भएका 15 भगवती नेपाली र 10 महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले बताउनुभयो। 12 आशा कुसारी अझै बेपत्ता छिन्। आज दिउँसो 2 भेरीमा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए। जाजरकोटतर्फको 6 प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण नेपालले सरकारको ताबेदारी भन्दा पनि जनताको आवाज बुलन्द बनाउने समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ। इटहरी स्थित एनटीभी इटहरी च्यानलको आज निरीक्षण गर्नुहुँदै मन्त्री गुरूङले पीएसबीले स्थानीय भाषा संस्कृतिको प्रवर्धनमा टेवा पुर्याउने विषयवस्तुलाई प्राथमिकतामा राख्नुपर्ने र आम नागरिकको आवाजलाई विशेष महत्व दिएर जनता केन्द्रित समाचार तथा कार्यक्रम उत्पादन र प्रसारणमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा पीएसबी नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले कर्मचारीहरूको वृत्ति विकासमा रहेका अवरोधलाई हटाउने विषयमा निरन्तर लागि परेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने पछिल्लो प्रयासमा अमेरिकाको एक अदालतले अस्थायी रोक लगाएको छ। बुधबार राति व्हाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश गर्नबाट रोक्न खोजेको थियो र भर्ना भएका विदेशी विद्यार्थीहरूको भिजा रद्द हुने जोखिम रहेको बताएको थियो। अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले सरकारले ट्रम्पको घोषणालाई लागू गर्न नसक्ने फैसला गर्नुभयो। बरोजले पहिले नै ऐतिहासिक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई रोक्नु भएको थियो। गाजामा सन् 2025 शुरूमा भएको युद्ध विरामपछि कुपोषणबाट पीड़ित बालबालिकाको संख्यामा लगभग 3 वृद्धि भएको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्र संघका निकायहरू र अन्य राहत सम्बन्धी काम गर्ने न्यूट्रिशन क्लस्टरले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका 5 मुनिका 50,000 बच्चाहरूमध्ये लगभग झण्डै धेरैलाई कुपोषण पत्ता लागेको बिहिबार सार्वजनिक संयुक्त राष्ट्र संघको प्रतिवेदनमा जनाइएको छ। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 16.1 डिग्री सेल्सियस। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सके सरकारी राजस्व बढ़ने त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। तराई विकास तथा संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको सुशासन र राजस्व वृद्धिका उपाय विषयक छलफल कार्यक्रमका वक्ताहरूले सरकारले आफ्नो वार्षिक लक्ष्य अनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम हुन नसक्नु पनि मुख्य कारण भएको बताउनु भएको हो। कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले खर्चको तुलनामा राजस्व निकै कमजोर रहेको बताउनुभयो। नेपालमा आयकर लगायत विभिन्न शीर्षकका करका दर अरू देशको तुलनामा बढ़िरहेको उल्लेख गर्नुहुँदै डाक्टर श्रेष्ठले अब करको दर भन्दा पनि दायरा बढ़ाउन सक्नुपर्नेमा जोड़ दिनुभयो। अर्थ मन्त्रालयका सहसचिव महेश बरालले भन्सार राजस्व बढ़ाउन खुला सिमाना चुनौतीका रूपमा देखिएको बताउनुभयो। कार्यक्रममा उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारीले अनौपचारिक अर्थतन्त्रको आकार घटाउनु पर्ने र सरकारले विभिन्न शीर्षकमा दिने कर छूटलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो। बजारीकरण र बिक्री वितरण राम्रोसँग गर्न नसकेका कारण नेपालमा उत्पादित करिब 21 टन मह बिक्री हुन सकेको छैन। गत वर्ष पनि यही समयमा 69 टन मह बिक्री नभएको मह उत्पादक किसानहरूले बताएका छन्। तत्कालीन समयमा किसानको दबावका कारण गत वर्ष डाबर नेपालले केही परिणाममा मह किनेको भए पनि किसानहरूले महको बजारीकरणमा समस्या हुँदा ठूलो मात्रामा मह मौजदात हुने अवस्था सिर्जना भएको बताएका छन्। नेपाल मौरी पालक महासंघका निवर्तमान अध्यक्ष शिव प्रसाद शर्मा पौडेलले महको सेवन धेरै कारणले लाभदायक भए पनि त्यसको बजारीकरणमा समस्या भएको बताउनुभयो। नेपाल मौरी पालक महासंघका पूर्व अध्यक्ष राजेन्द्र गौतमले नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको उल्लेख गर्नुभयो। यसबीच काठमाडौँमा मह मेला आयोजना गरिएको छ। भिरकुटी मण्डममा जारी मह मेलामा 40 कक्षमा मह, मौरीका घार, मौरी पालनसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनमा राखिएको छ। मेलामा सातै प्रदेशका मौरी किसानहरूको सहभागिता रहेको छ। ऊर्जा उद्यमीहरूले सरकारले टेक एण्ड पे प्रावधान बजेट मार्फत ल्याएकोले त्यसले नेपालको जल विद्युत क्षेत्रमा अनिश्चितता ल्याई लगानी, रोजगारी र समग्र आर्थिक विकासमा नकारात्मक प्रभाव पार्ने बताएका छन्। काठमाडौँमा आयोजित एक छलफल कार्यक्रममा ऊर्जा उद्यमीहरूले टेक एण्ड पे को सट्टा टेक अर पेलाई नै निरन्तरता दिनु नेपालको जलविद्युत विकास र आर्थिक समृद्धिका लागि अपरिहार्य भएको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2082-83 बजेट मार्फत विशेष गरी रन अफ रिभर आरओआर जलविद्युत आयोजनाका लागि टेक एण्ड पे मोडलमा विद्युत खरिद सम्झौता पीपीए गर्ने नीति अघि सारेको छ। यस प्रावधान अन्तर्गत नेपाल विद्युत प्राधिकरणले आफूलाई आवश्यक परेको बिजुली मात्र खरिद गर्नुपर्दछ। तर टेक अर पे नीति अनुसार विद्युत प्राधिकरणले विद्युत खरिद गरे पनि वा नगरे पनि विद्युत खरिद बिक्री सम्झौता पीपीएमा उल्लेख भएको परिणामको बिजुलीको भुक्तानी गर्नुपर्ने भुक्तानी अनिवार्य रूपमा दिन्छ।
अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सकियो। प्रतिनिधि सभामा भने निरन्तरको अवरोधले छलफल शुरू हुन सकेन। बाजुराको बुढ़ीगंगा नगरपालिकाको बामका बजारमा भएको आगलागी नियन्त्रणमा आगलागीबाट 14 घर जलेर नष्ट। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक छिटो टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्री रमेश लेखकको आग्रह र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना रोक्ने प्रयासमा अदालतको अस्थायी रोक। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।